सुदूरपश्चिम को विकास प्रति समर्पित दिनेश एफएम 93.8 मेगाहर्ज सँगै मोबाइल र अनलाइन समेटेकै साथ प्रसारण भइरहेको साँझ 6:30 बजेको दिनेश खबरबाट सीताराम ओझाको नमस्कार। सुरमा प्रसारणका प्रमुख खबरहरू। नयाँ र प्रवर्धन गर्नुपर्ने पर्यटकीय गन्तव्य तोक्दा सरकारले सुदूरपश्चिमलाई विभेद गरेको गुनासो। सरकारी सूचीमा अटाउन नसक्दा पर्यटकीय सम्भावना बोकेका महत्त्वपूर्ण गन्तव्य ओझेलमा पर्ने आशंका। स्वास्थ्य संस्थामा पूर्वाधार र जनशक्ति व्यवस्थापन भए मात्रै सुदूरपश्चिममा स्वास्थ्य सेवाको परनिर्भरता कम गर्न सकिने। पहाडी जिल्लाका स्थानीय तहमा 1500सम्मको अस्पताल स्थापना गर्नुपर्ने माग। कृषिबाटै समृद्धिको योजना बनाउने प्रदेश र स्थानीय सरकार किसानलाई आवश्यक मल व्यवस्था गर्न असफल। मल नपाएपछि किसानहरू आन्दोलित। बाजुरामा सरकारी अनुदानको नुनमा कालो बजारी। निर्मला पन्तको बलात्कारपछि हत्या भएको 100 दिनसम्म पनि दोषीलाई कारवाहीको दायरामा आउन बाँकी। पीडित परिवारले राहत पनि बुझेनन्। सेवाबाट हटाएका एसपी विष्ट पुनरावेदन दर्ताको तयारी। र 7 लाख बढी नगद पुरस्कार राशिको 4th संस्करणको फार वेस्ट कप मङ्सिर 14 गतेदेखि धनगढीमा हुने। पोखरा प्रिमियर लिगमा धनगढी ब्लुज रोमाञ्चक जितपछि अङ्क तालिकाको 2nd स्थानमा उक्लियो। दिनेश खबर अब विस्तारमा। नयाँ र स्थापित भएर पनि प्रवर्धन गर्नुपर्ने पर्यटकीय गन्तव्य तोक्दा सरकारले सुदूरपश्चिमलाई विभेद गरेको गुनासो आएको छ। संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले पर्यटन विकासका लागि छनौट गरेका 100 नयाँ पर्यटकीय गन्तव्यमा सुदूरपश्चिम प्रदेशका 10 र स्थापित तर प्रवर्धन गर्नुपर्ने पर्यटकीय गन्तव्य पनि 10 मात्रै परेका छन्। तर सरकारी सूचीमा पर्यटकीय सम्भावना बोकेका महत्त्वपूर्ण गन्तव्य अटाउन नसकेपछि सुदूरपश्चिमप्रति विभेद भएको गुनासो बढेको हो। शुक्लाफाटा गोदावरी धाम जस्ता महत्त्वपूर्ण पर्यटकीय क्षेत्रहरू पनि स्थापित र नयाँ पर्यटकीय क्षेत्रको कुनै पनि सूचीमा नपरेपछि सुदूरपश्चिमप्रति विभेद भएको गुनासो बढेको छ। तर संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले भने गन्तव्य छनौट गर्दा प्रदेश र स्थानीय सरकारको सुझाव लिएको दावी गरेको छ। सहकर्मी नवराज पनेरको रिपोर्ट।
नयाँ र स्थापित भएर पनि प्रवर्धन गर्नुपर्ने पर्यटकीय गन्तव्य तोक्दा सरकारले सुदूरपश्चिमलाई विभेद गरेको गुनासो आएको हो। कैलालीको चिसापानी कर्णाली, गोदावरी धाम, सिपुरी धाम, जाखौरताल, राजकाडा, खानीडाँडा, बेहडा बाबा, कञ्चनपुरको शुक्लाफाटा, लिङ्गा, बेतकोटताल, डडेलधुराको अजयमिरकोट, घटाल क्षेत्र, परशुराम, बैतडीको निगला सैनी, दार्चुलाको उखु दरबार, तपोवन, ब्यास, कालापानी लगायतका धेरै क्षेत्रहरू पर्यटन मन्त्रालयको सूचीमा अटाउन नसकेपछि विभेद भएको गुनासो आएको हो। खप्तड, बडीमालिका, रामरोशन जस्ता पर्यटकीय गन्तव्यलाई स्थापित पर्यटकीय क्षेत्रको सूचीमा राख्दा शुक्लाफाटालाई भने न स्थापितको सूचीमा राखिएको छ न त नयाँ गन्तव्यको सूचीमा राखिएको छ। पर्यटन व्यवसायी परमानन्द पाण्डे:
सरासरै गलत हुन्छ। मेन सुदूरपश्चिमको मेन ठाउँ हो, त्यसलाई नै देख्दैनन्। अरू ठाउँमा त पहिला जहाँ मान्छे सजिलै पुग्छ हेरो, त्यसपछि सोध्छ त्यहाँ आएर कहाँ कस्तो के छ भन्ने, अनि त्यहाँबाट अगाडि बढ्दै जाने त हो। पहिला राम्रो ठाउँ नदेखाइदिने, अनि एकदम अफरा ठाउँ देखाइदियो, अनि त्यहाँ मान्छे जान्छ, एकैचोटि दुःख पाउँछ, अनि फर्केर जिन्दगी आउँदैन।
पर्यटकीय गन्तव्य तोक्दा प्राथमिकीकरण नगरे आरोप सुदूरपश्चिमको छ। पर्यटकीय सम्भावना बोकेका महत्वपूर्ण पर्यटकीय क्षेत्रलाई छुटाएर राजनीतिक भागभण्डाका आधारमा पर्यटकीय गन्तव्य निर्धारण गरेको आरोप पनि लाग्न थालेको छ। वार्षिक रूपमा 6-7 हजार पर्यटक भित्राइरहेको शुक्लाफाटा र कुम्भमेलापछि धार्मिक पर्यटकीय क्षेत्रको रूपमा स्थापित भइरहेको गोदावरीलाई पनि नयाँ र पुरानो दुवै सूचीमा नराख्नुले पर्यटकीय गन्तव्य तोक्दा राजनीतिक भागभण्डा भएको पुष्टि हुन्छ। तर संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका प्रवक्ता घनश्याम उपाध्यायको भनाई यस्तो छ:
आवेदन पनि प्राप्त भएको थियो, टुरिज्म बोर्डले विभिन्न इन्डिकेटरमा राखेर मूल्याङ्कन पनि गर्यो, प्लस मन्त्रालयले गरेका टुरिज्म बोर्डले गरेका अन्य अध्ययन, टुरिज्मसँग सम्बन्धित विज्ञहरूको राय सुझाव समेतलाई संलग्न गरेर छनौट गरेको हो मन्त्री स्तरीय निर्णयबाट।
पर्यटकीय गन्तव्य छनौट गर्दा 100 वर्ष पुराना सम्पदालाई सबैभन्दा बढी प्राथमिकता दिइएको दावी गरिएको छ। यसै गरी गन्तव्य छनौटमा 5 वर्ग किलोमिटर वा 100 भन्दा बढी क्षेत्रफलमा फैलिएका ताल तलैया वा पोखरी भएको ठाउँलाई पनि आधार मानिएको मन्त्रालयको भनाइ छ। चर्चित पर्यटकीय गन्तव्य तर भौतिक पूर्वाधार र सेवा सुविधाले पछाडि परेको ठाउँलाई आधार मानेर नयाँ र स्थापित तर प्रवर्धन गर्नुपर्ने पर्यटकीय क्षेत्रको सूची बनाइएको मन्त्रालयको भनाइ छ। पर्यटकीय स्थलको भौतिक पूर्वाधार विकास र गुरुयोजना तयार भए पनि कार्यान्वयन हुन नसकेको आधारमा पनि पर्यटकीय गन्तव्य छनौट गरिएको दावी मन्त्रालयको छ। पर्यटन बोर्ड, प्रदेश र स्थानीय सरकारको सुझाव लिएको पनि मन्त्रालयले दावी गरेको छ। तर पर्यटन बोर्डका सदस्य कृष्ण बहादुर महराको भनाइ भने यस्तो छ:
पुरै बुझिएन के, अब यो बजेटको हिसाबले, बजेट सुत्याएको हिसाबले देखाएको कि साँच्चीकै नयाँ
डेस्टिनेसन बनाएको हो यो म अलिकति म कन्फ्युजनमा छु कुनै केही सबै हामीले त भनेको थियौँ अब हामीले पनि यसमा सरकार गर्नु पर्यो हामी पनि भेट्छौँ मन्त्रीलाई के हो कसो हो यो विषयमा गरौँ भन्दाखेरि होइन यो केही भएको छैन अब अलि इग्नोर गरेर यस्तो गर्यो अहिले के भएको छैन यो निर्णय भएको छैन यताउता अब यो तोक्ने भनिया छ भन्ने कुरा
नयाँ र स्थापित पर्यटकीय क्षेत्रका लागि मन्त्रालयले 50-50 लाख बजेट विनियोजन गरेको छ सरकारले तोकेकै पर्यटकीय क्षेत्रमा स्थानीय र प्रदेश सरकारले पनि लगानी गर्नुपर्ने हुन्छ तर पर्यटकीय गन्तव्य छनौट गर्दा भएको विभेदले महत्वपूर्ण पर्यटकीय गन्तव्यलाई ओझेलमा पार्ने त होइन भन्ने आशंका पनि बढेको छ राजनीतिक भागभण्डाको आधारमै पर्यटकीय गन्तव्य छनौट भएको भए विनियोजित बजेटको सदुपयोग हुनेमा पनि आशंका बढेको छ तर संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका प्रवक्ता घनश्याम उपाध्यायको भनाइ यस्तो छ
मन्त्रालयले प्रत्येक डेस्टिनेसनमा 50 लाख बजेटिङ गर्छ त्यसमा प्रदेश र स्थानीय तहबाट पनि बजेटिङ हुन्छ र ती स्थानहरूमा गुरु योजना बनिसकेको ठाउँमा गुरु योजनाको प्रायोरिटीका आधारमा कार्यहरू अघि बढ्छन् गुरु योजना नभएको ठाउँमा गुरु योजना बनाएर प्राथमिकताका आधारका निर्माण कार्य लगायतका त्यो हरेक ठाउँको आवश्यकताका कुराहरू पूर्वाधार विकास लगायतका काम हुन्छन् अब हाम्रो नेपालमा हरेक डाँडो हरेक टाकुरा हरेक टोल टोलमा मन्दिरदेखि लिएर सबै कुरा पर्यटकीय छन् हेर्नु त्यसमा अब प्राथमिकताका आधारमा गर्दै जाने हो र अब एकैपटक एउटा जिल्लामा एउटा बनाउँदाखेरि केही महत्वपूर्ण छुटेका पनि हुन सक्छन् ती भोलिका दिनहरूमा समावेश हुन्छ
दृश्य एफएम 93.8 मेगाहर्जका लागि नवराज पनेरु धनगढी
अब अर्को प्रसंग स्वास्थ्य संस्थामा पूर्वाधार र जनशक्ति व्यवस्थापन भए मात्रै सुदूरपश्चिम प्रदेशमा बढ्दै गएको स्वास्थ्य सेवाको परनिर्भरता हटाउन सकिने देखिएको छ वर्षौंदेखि दरबन्दी अनुसारका दक्ष चिकित्सकको पदपूर्ति हुन नसकेकै कारण यस प्रदेशका बासिन्दाले उपचारका लागि अन्यत्र धाउनुपर्ने बाध्यता रहँदै आएको छ प्रदेशको उपक्षेत्रीय अस्पताल र दुईवटा अञ्चल अस्पतालका साथै विभिन्न स्वास्थ्य संस्थामा दरबन्दी अनुसारका चिकित्सक नहुँदा स्तरीय स्वास्थ्य सेवा दिन नसकिएको उनीहरू बताउँदै आएका छन् भौतिक संरचनाको समेत अभाव रहेको छ तर अब भने स्वास्थ्य सेवा दिनका लागि प्रदेश सरकार मातहत आइसकेकाले जनशक्ति र पूर्वाधार व्यवस्थापनतर्फ विशेष ध्यान दिनुपर्ने देखिएको छ सुनौ सहकर्मी जनक विष्टको रिपोर्ट
2071 सालमा स्थापना भएको डडेलधुराको उपक्षेत्रीय अस्पताल सुदूरपश्चिम प्रदेशकै सबैभन्दा ठूलो अस्पताल हो तर उपक्षेत्रीय अस्पतालले अहिलेसम्म आफ्नो भवन समेत बनाउन सकेको छैन साबिकको टिम अस्पतालको 50 शैयाकै भरमा अस्पतालले स्वास्थ्य सेवा प्रदान गरिरहेको छ 19 जना विशेषज्ञ र 18 जना मेडिकल अधिकृतको दरबन्दी रहेकोमा विशेषज्ञको पुरै दरबन्दी रिक्त छ अस्पतालले 8 जना मेडिकल अधिकृतको भरमा स्वास्थ्य सेवा प्रदान गरिरहेको छ तर विशेषज्ञ चिकित्सक भएमा पहाडी क्षेत्रका धेरै बिरामीलाई स्वास्थ्य सेवा दिन समस्या नहुने बताउँदै उपक्षेत्रीय अस्पतालका निमित्त मेडिकल सुपरिन्टेन्डेन्ट डाक्टर जितेन्द्र कडेल
71 सालमा उपक्षेत्रीय अस्पताल बन्यो आजसम्म भवन बनेको छैन यो साल टेन्डर भएको छ बन्ने कोही पनि टुङ्गो छैन टिम अस्पतालले छोडेको त्यही 50 शैयाको अस्पतालमा सेवा दिइरहेकोमा अहिले टिम अस्पतालले अधुरो छोडेको खण्डहरूकै रूपमा रहेको बिल्डिङलाई पूर्णतया फङ्सनल बनाएर अहिले पहिलाभन्दा उपक्षेत्रीय सेवा विस्तार भएको छ स्वीकृत दरबन्दी अनुसार सम्पूर्ण तहका कन्सल्टेन्टहरू आउनुभयो भने पनि ल्याबबाट गुनासो हुने परिस्थिति छैन
उपक्षेत्रीय अस्पताल मात्रै नभएर 2 अञ्चल अस्पताल 6 जिल्ला अस्पताल सहित 13 अस्पतालको अभिगत पनि उपक्षेत्रीय अस्पतालको जस्तै रहेको छ जनशक्ति मात्र होइन उपकरणको पनि अभावमा धेरै उपचार दिन सकिएको छैन जसका कारण सुदूरपश्चिमवासीले वर्षेनी स्वास्थ्य उपचारका लागि प्रदेश बाहिर र छिमेकी मुलुक भारत जानुपर्ने बाध्यता छ स्वास्थ्य सेवा प्रदेश सरकार मातहत आइसकेकाले अब भने प्रदेशवासीको यो बाध्यता अन्त्य गर्न अस्पतालहरूमा भौतिक पूर्वाधार विकास र जनशक्ति व्यवस्थापन गर्न जरुरी रहेको बताउँदै जिल्ला अस्पताल डोटीका प्रमुख भूषण मिश्र
अञ्चल अस्पताल जिल्ला अस्पतालहरूको सन्दर्भमा चाहिँ के यो दरबन्दीहरू जुन हाम्रो जिल्ला अस्पतालको छ यो चाहिँ वर्षौँ अगाडिको चाहिँ दरबन्दीहरू चाहिँ हामीहरू काम गरिराखेको अवस्था अहिले चाहिँ तत्काल प्रदेश सरकारले एउटा जिल्ला अस्पतालले होइन एउटा अञ्चल अस्पतालले चाहिँ कुन कुन किसिमको सेवाहरू दिने स्पष्ट मापदण्ड बनाएर त्यो अनुसारको चाहिँ दरबन्दी राख्नु पर्यो त्यो अनुसारको म्यान पावरहरूलाई त्यहाँ राख्नु पर्यो र त्यो कुराको चाहिँ थायित्व पनि हेर्नु पर्यो होइन
स्वास्थ्य संस्थाहरूको भौतिक पूर्वाधार र जनशक्ति व्यवस्थापनसँगै स्तरोन्नतिको समेत आवश्यकता रहेको स्वास्थ्य कर्मीहरूले बताएका छन् पहाडमा साबिकका जिल्ला अस्पतालको स्तरोन्नति गर्दै स्थानीय तहमा समेत 1500 सम्मका अस्पताल स्थापना गर्नुपर्ने आवश्यकता रहेको र त्यसले स्तरीय स्वास्थ्य सेवा प्रवाहमा सहयोग पुग्ने विश्वास लिइएको छ जिल्ला अस्पताल अछामका प्रमुख डाक्टर अशोक कुमार शाह
अझै चाहिँ हरेक पालिकामा चाहिँ एउटा 15 बेडको अस्पताल हुनुपर्छ र अछाम जिल्लामा रहेको जिल्ला अस्पताललाई चाहिँ 15 बेडबाट 50 बेडको अस्पतालको चाहिँ बनाउनु पर्छ र 50 बेड अस्पताल भइसकेपछि विशेषज्ञ डाक्टरहरूको पनि दरबन्दी बढ्ने र मेडिकल अफिसरहरूको नर्सिङहरूको पनि दरबन्दी बढेपछि अस्पतालको सेवा राम्रो गुणस्तरीय सेवा चाहिँ पाउनेछ।
सुदूरपश्चिम प्रदेशका 1 उपक्षेत्रीय अस्पताल, 2 अञ्चल अस्पताल, 6 जिल्ला अस्पताल सहित 13 अस्पताल र अन्य स्वास्थ्य चौकीहरूका लागि 14 तहदेखि 11 तहसम्मका 3,177 जनाको स्वीकृत दरबन्दी हो। तर त्यसमा 600 बढी दरबन्दी रिक्त रहेका छन्। अधिकांश रिक्त पद चिकित्सकहरूको रहेको छ भने स्वास्थ्य संस्थाहरूसँग जनशक्ति उपकरण सँगै पर्याप्त भौतिक संरचनाको समेत अभाव कायमै छ। स्वास्थ्य क्षेत्रमा रहेका यस्ता समस्याको निराकरण गर्दै बढ्दो परनिर्भरता हटाउन सुदूरपश्चिम प्रदेशको सामाजिक विकास मन्त्रालयको योजना के छ त? मन्त्रालयका सचिव गोगन बहादुर हमाल:
हामीले स्वास्थ्यलाई जनताको मौलिक हक पनि भएको र बेसिक फन्डामेन्टल राइट्स पनि भएको हुनाले यसलाई हामीले चरणबद्ध रूपमा अहिले तत्काल आइपर्ने कामहरूलाई हामीले सुरुमा एड्रेस गर्छौँ। त्यसपछि भौतिक संरचना निर्माण गर्ने, ह्युमन रिसोर्स फुलफिल गर्ने कामहरूलाई हामी चरणबद्ध रूपमा चाहिँ अगाडि बढाउँछौँ र केन्द्रीय सरकारले गर्ने कुराहरू हुँदैछ र प्रदेश लेभलबाट पनि हामी आफ्नो चाहिँ नीतिगत तहमा गर्नुपर्ने कामहरू अगाडि बढाउँछौँ।
दिनेश एफएम 93.8 मेगाहर्जका लागि जनक विष्ट धनगढी।
तपाईँ सुदूरपश्चिमको खबर सङ्गालो दिनेश खबर सुन्दै हुनुहुन्छ। अब एकैछिन ब्रेकको फालो, ब्रेकपछि समाचारमा स्वागत छ। अब बाँकी खबरहरू। कृषिमा आधुनिकीकरणको डम्फू बजाइरहेको प्रदेश र स्थानीय सरकार किसानलाई आवश्यक मल व्यवस्था गर्न असफल भएका छन्। रासायनिक मलको आपूर्तिमा देखिएको समस्या समाधान हुन नसक्दा अहिले सुदूरपश्चिममा मलको चरम अभाव छ। हुन त मलको खरिद र बिक्रीको जिम्मा सङ्घीय सरकारको मातहतमा रहेका कार्यालय कृषि सामग्री कम्पनी लिमिटेड र साल ट्रेडिङले गरिरहेको छ। तर मलको अभाव भएपछि किसानलाई हिउँदे खेतीमै समस्या हुँदा प्रदेश र स्थानीय सरकार भने कानमा तेल हालेर सुतेका छन्। मल नपाएपछि कैलालीको कृषि सहकारी र किसानहरू आन्दोलित भएका छन्। उनीहरूले आज कृषि सामग्री कम्पनी लिमिटेडको कार्यालयमा तालाबन्दी पनि गरेका छन्। सुनौ यस सम्बन्धी तयार पारिएको साप्ताहिक स्तम्भ कृषि खबर।
नमस्कार, कृषि खबरमा स्वागत छ, म कमल साउद। हिउँदी बाली लगाउने बेला सुदूरपश्चिममा रासायनिक मलको चरम अभाव भएपछि पनि प्रदेश सरकार मौन बसेको भन्दै भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालयमा नाराबाजी गर्दै किसानहरू। कृषिमा आधुनिकीकरणको नारा बोक्दै आएको सुदूरपश्चिम प्रदेश सरकार र स्थानीय तहहरू अहिले किसानलाई आवश्यक परेका बेला मल अभाव हुँदा मौन रहेका छन्। सुदूरपश्चिम प्रदेशको भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालयले पनि किसानको समस्या समाधानका लागि पहल गरेको छैन।
आज तोकलाई दिनु भने तोकै लगाइदिन्नन्, मलै हुँदैन। हिजो अस्ति बिल काटेको मलै दिन पाछन् भन्नुहुन्छ हिसाबले, मलै हुँदैन। धाउँदा धाउँदा आज दायो भोलि दायो, गर्दा गर्दा त्यस्तै हो, कति दिन दाइसक्यो मलै हुँदैन।
धनगढीमा रहेको साल ट्रेडिङ कर्पोरेसनसँग मलको मौद्दा छैन भने कृषि सामग्री कम्पनीले पनि वीरगञ्जबाट मल ल्याउन सकिरहेको छैन। किसानलाई रासायनिक मलको अभाव हुन नदिन र किसानको धानको समेत उचित मूल्य पाउने बताउँदै आएको प्रदेश सरकार किसानलाई समयमै मल उपलब्ध गराउन असफल भएको छ।
फुलकुमारी राणा, गएको महिनाको लगभग 25-26 गतेतिर लगेको मल अहिलेसम्म भेटा छैन। मल आउँछ, मल खै कहाँ जान्छ त्यो हामीलाई थाहा छैन। हामी आउँछौँ, बस भोलि आउनुहोस् भन्छ, पर्सि आउनुहोस् भन्छ, तर मल चाहिँ भेटा छैन।
निम्न प्रसाद चौधरी, सिजन अनुसार हुन्छ, ढिलो हुने बित्तिकै टोरी हुन्न, अब खेत सुक्न लागेको छ, गहुँ छर्नु पर्यो, नत्र ढिलो हुन्छ, गहुँ पनि त्यति हुन्न राम्रो ढिलो हुने बित्तिकै।
प्रत्येक वर्ष सुदूरपश्चिममा माघको आधा पनि रासायनिक मल आउँदैन। नेताहरूले किसानहरूलाई मलको अभाव कहिले हुन नदिने भन्दै डम्फु बजाउँदैछन्। तर सधैँका वर्षमा सुदूरपश्चिमका किसानहरूले मलको अभाव बेहोरिरहनु परेको छ। कैलालीका किसान ओम प्रकाश शर्मा र कृष्ण बहादुर खत्री:
मलको सधैँ यस्तै गति छ, यही गतिरोधबाट चाहिँ किसानहरू कति कहिलेसम्म तडपने हो? राज्य समृद्धि भनेर भन्ने करहरू जनतालाई अथारमा चाहिँ कर ट्याक्सहरू लगाइराख्ने अनि त्यहाँपछि सहजीकरण पनि गर्न नसक्ने,
कुन सहकारी संस्थाले कति मल बुझ्यो र कति कहाँ वितरण गर्यो? अहिले जति पनि बजारमा जाने खडमा, किराना पसलमा, होटलमा, एग्रोभेटमा भेटिराखेको छ, यो कारण यही हो, सम्बन्धित ठाउँमा
सुदूरपश्चिम प्रदेशमा रासायनिक मलको ढुवानी पाएका कम्पनीहरूले मल ढुवानीमा लापरवाही गरेको दावी कृषि सामग्री कम्पनी लिमिटेडको छ। कृषि सामग्री कम्पनी लिमिटेडका धनगढी प्रमुख दुर्गा पाण्डे:
सबभन्दा समस्या, ठुलो समस्या भनेको मल आपूर्ति नहुनु एक ठुलो कुरो, र अहिलेसम्मको इतिहास हेर्दाखेरि पनि 375,000 मेट्रिक टन भन्दा बढी खरिद भएको छ, अभाव त त्यसै सिद्ध भयो।
वर्षेनी मलको अभाव हुने गरे पनि मलको व्यवस्थापनका लागि प्रदेश सरकार असफल भएको छ। कार्तिकको पहिलो हप्तादेखि कैलालीमा प्रदेशमा 246 सहकारी मार्फत मल वितरण हुँदै आएको छ। सुदूरपश्चिम प्रदेशमा 2500 मेट्रिक टन डिएपी र 5000 मेट्रिक टन युरिया आवश्यक पर्ने हुन्छ, तर त्यसको आधा पनि किसानले पाएका छैनन्। खेतीपातीको समयमा मल अभाव भएपछि किसानहरू उत्पादन घट्ने चिन्तामा छन्। यता भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्री विनिता देवी चौधरीको भनाई यस्तो छ।
मुख्यमन्त्री काठमाडौँ नै हुनुहुन्छ, अघि पनि फोन गर्नु भएको थियो, अब के छ त्यहाँ मलको, म अहिले पुग्दैछु, सम्बन्धित ठाउँमा पनि त्यो पुगेर मैले पनि गर्छु। यो के हो भन्दाखेरि प्रदेश सरकारदेखि लिएर मन्त्रालय लगायत कृषि सामग्री यसमा गम्भीर छ। अब चाहिँ किसानहरूको समस्यै बुझाएको छैन भन्ने नै किसानहरूको हुन त आक्रोश छ, होइन, पीडा छ, जहिले पनि समयमा पाएका छैनन्। त्यो पीडा त छ, तर चाहिँ अब त्यो पीडा सरकारले बुझाएको छैन भन्ने होइन, र मल चाहिँ हामीले समयमा नै पूर्ति गर्न माग गर्दैछौँ। यदि भएन भने विकल्पको रूपमा हामीले जस्तै मान उसले गाडी बिना नै यदि एउटा गाडीको कारण देखाइराखेका छन् भने हामी यताबाट अब गाडी पठाएर हुन्छ कि कसरी हुन्छ, हामी चाहिँ मल पूर्ति गर्छौँ। त्यही अनुसार नै किसानहरूले ढुक्क हुनुहोस्, किनभने मल हामी जसरी भए पनि पुर्याउँछौँ।
हवस् त, साप्ताहिक स्तम्भ कृषि खबर सकियो, अर्को साता नयाँ विषयवस्तु लिएर आउनेछौ। नमस्कार।
बाजुरा जिल्लामा रहेका साल ट्रेडिङ कर्पोरेसनका डिपोबाट अनुदानको नुन व्यापारीलाई बिक्री भएको खुलासा भएको छ। डिपोबाट व्यापारीलाई बिक्री हुने र व्यापारीले उपभोक्तालाई बिक्री गर्ने गरेको स्थानीय बुढीगङ्गा नगरपालिकाका भुवन थापाले बताउनुभयो। साल ट्रेडिङ कर्पोरेसनको मौरी डिपो कार्यालयबाट व्यापारीलाई बिक्री हुने गरेको स्थानीयको भनाइ छ। साल ट्रेडिङ कर्पोरेसनको मौरी डिपो कार्यालयमा कार्यरत कर्मचारी महावीर साउदले भने आवश्यकता अनुसार बिक्री हुँदै आएको बताउनुभयो। उहाँले डिपोबाट नुन खरिद गर्नेहरू व्यापारी हुन् वा होइनन् भन्ने विषयमा डिपोलाई जानकारी नहुने बताउनुभयो। प्रमुख जिल्ला अधिकारी चेतराज बरालले भने बजारमा बिक्री भएको सुनिन आएपछि डिपोका कर्मचारीलाई सोधपुछ गरिसकेको बताउनुभयो। फारवेस्ट पशुपति कप फुटबल प्रतियोगिताको चौथो संस्करण आगामी मङ्सिर चौध गतेदेखि धनगढीमा हुने भएको छ। धनगढी रङ्गशालामा हुने प्रतियोगिता मङ्सिर 21 गतेसम्म सञ्चालन हुनेछ। प्रतियोगिताका तीनवटा संस्करणपछि आयोजक फारेस्ट पशुपति युवा क्लबले चौथो संस्करण गर्न लागेको हो। नगद 7 लाख बढी पुरस्कार राशिको प्रतियोगितामा 46 लाख खर्च लाग्ने अनुमान गरिएको छ। आयोजक फारेस्ट पशुपति युवा क्लबले आज धनगढीमा पत्रकार सम्मेलन गर्दै प्रतियोगिताको तयारी सुरु गरिएको जानकारी दिएको छ। प्रतियोगिता आउन 1 महिना बाँकी रहेको अवस्थामा तयारी सुरु गरेको क्लबका अध्यक्ष खेम राउतले जानकारी दिनुभयो। 16 टिमको सहभागिता रहने प्रतियोगिताको विजेताले नगद 4 लाख र उपविजेताले नगद 2 लाख सहित ट्रफी पाउने छन्। कप्तान दिपेन्द्र सिंह ऐरीले 26 बलमा 4 चौका र 4 छक्का प्रहार गरी अजीवित नट आउट 49 रनको विस्फोटक ब्याटिङ गरेपछि एक्सपर्ट धनगढी ब्लुजले रोमाञ्चक जित हात पारेको छ। उत्कृष्ट सुरुवात गरे पनि बीचमा धर्मरायको पारी सम्हाल्दै ऐरीले कप्तानी पारी खेलेपछि धनगढी ब्लुजले पोखरा पल्टनलाई 2 विकेटले पराजित गरेको हो। 145 रनको विजय लक्ष्यसहित मैदान उत्रिएको धनगढीले 8 विकेट गुमाएर विजय लक्ष्य पूरा गर्यो। कप्तान ऐरीले 49 रन बनाएपछि धनगढीले 1 बल अगाडि नै लक्ष्य पूरा गरेको हो। यसअघि टस जितेर पहिले ब्याटिङ गरेको पोखराले पुरै 20 ओभर खेल्दै 8 विकेट गुमाएर 144 रन बनाएको थियो। जितसँगै धनगढीले प्लेअफमा पुग्ने सम्भावना बलियो बनाएको छ। धनगढी 5 खेलबाट 6 अङ्क जोडेर अङ्क तालिकाको दोस्रो स्थानमा छ। समान अङ्क भए पनि काठमाडौँ रोयल रनरेटका आधारमा अङ्क तालिकाको शीर्ष स्थानमा रहेको छ। तपाईँ सुदूरपश्चिमको खबर सङ्गालो दिनेश खबर सुन्दै हुनुहुन्छ। फेरि पनि एकैछिन ब्रेकको पालो। ब्रेकपछि समाचारमा स्वागत छ। अब बाँकी खबरहरू। धनगढी उपमहानगरपालिका वडा नम्बर 13 वडा स्तरीय प्रथम खुला पुरुष भलिबल प्रतियोगिता सुरु भएको छ। सुदूरपश्चिम प्रदेश सभा सदस्य डिल्लीराज पन्तले प्रतियोगिताको उद्घाटन गर्नुभयो। प्रतियोगितामा 6 टिमको सहभागिता रहेको आयोजक कैलाली युवा क्लबका अध्यक्ष पुष्कर राज पन्तले जानकारी दिनुभयो। कञ्चनपुरकी 13 वर्षीय बालिका निर्मला पन्तको बलात्कारपछि हत्या भएको आज 100 दिन पुरा भएको छ। हत्या भएको 100 दिन पुग्दा पनि सरकार भने हत्यारा पत्ता लगाउन असफल भएको छ। 100 दिनको अवधिमा निर्मला हत्या प्रकरणको छानबिनका लागि भन्दै सरकारले 7 वटा छानबिन टोली गठन गरिसकेको छ। छानबिन समितिले हत्या घटनाको अनुसन्धानमा लापरवाही गरेको ठहर गरेपछि 2 जना प्रहरी अधिकारीलाई सेवाबाट बर्खास्त गरे पनि दोषी भनी अहिलेसम्म पक्राउ पर्न सकेका छैनन्। तर निर्मलाका लागि न्याय माग्दै प्रदर्शन पीडित परिवार अधिकार कर्मीले गरिरहेका छन्। छोरीको हत्यारा पत्ता नलागेको भन्दै पीडित परिवारले सरकारले दिएको राहत रकम समेत बुझ्न मानेका छैनन्। सेवाबाट हटाइएका एसपी दिल्लीराज विष्ट भने पुनरावेदन दर्ताको तयारीमा लागेका छन्। सुनौ सहकर्मी हरि भट्टको रिपोर्ट।
गत साउन 11 गते बलात्कारपछि हत्या गरेको अवस्थामा उखुबारीमा भेटिएकी भीमदत्त नगरपालिका दुई उल्टा खामकी 13 वर्षीय किशोरी निर्मला पन्तको हत्या भएको 100 दिन पुग्दा समेत सरकारले हत्याराको पहिचान गर्न नसकेको हो। घटनाको अनुसन्धानका लागि यो बीचमा सरकारले 7 छानबिन समिति गठन गर्दा समेत दोषी सार्वजनिक गर्न नसकेको हो। अनुसन्धानमा लापरवाही गरेको भन्दै कञ्चनपुरका तत्कालीन प्रहरी प्रमुख एसपी दिल्लीराज विष्ट र प्रहरी निरीक्षक जगदीश भट्टलाई सेवाबाट हटाएर अन्य केही प्रहरी अधिकारीहरूलाई निलम्बन गरे पनि दोषी पत्ता लगाउने कुरा शून्यमै रहेको छ। कञ्चनपुरका प्रहरी प्रमुख प्रहरी उपरेक्षक कुबेर कडायत:
हाम्रो अनुसन्धान जारी छ, यतिकै अब हो लामो समय भयो किन भएन भन्ने जनगुनासो पनि छ, हामीलाई पनि अप्ठ्यारो लागेको छ, छिटो छिटो चाहिँ हत्यारा पत्ता लगाउन पाए हुन्थ्यो भन्ने चाहिँ हामी चाहिँ एकदम अब सिरियसली गहन रूपले लागेका छौँ। हामी अब हामीलाई चाहिँ त्यो सम्बन्धी सहयोग गर्नलाई हेडक्वार्टरबाट विभिन्न किसिमका एक्सपर्टहरू अन्य मान्छेहरू पनि आएका छन्, हामी त्यसको लागि लागिपरेका छौँ।
घटनामा संलग्न भएको आशंकामा 9 डिएनए पनि परीक्षण गरिएकोमा सबैको रिपोर्ट नेगेटिभ आएको छ। अहिले पनि स्थानीयहरूको डिएनए पनि संकलन गरिएको छ। दोषी पत्ता लगाउन नसकेको भन्दै सुरुदेखि नै सरकार विरुद्ध आन्दोलन हुँदै जारी रहेको छ। पीडित परिवार र महिला अधिकार कर्मीहरूले निर्मलाका निम्ति न्याय माग्दै दबावमूलक कार्यक्रम गर्दै आएका छन्। आफूहरूको माग प्रहरीलाई बर्खास्त गर भन्ने नभई छोरीको हत्यारा पत्ता लगाई कारवाही हुनुपर्ने भन्ने रहेको निर्मलाका परिवारको भनाइ छ। दोषीलाई कारवाहीको माग गरेकाले सरकारले दिएको राहत पनि नलिएको बताउँदै निर्मलाका बुबा यज्ञराज पन्त:
राहत जबसम्म निर्मला न्याय पाउँदैन तबसम्म म या जनताहरूसँग माग्छु, होइन सबैले साथ दिएका छन्, अझ मलाई सहयोग गर्छन् सबै नेपालवासी, सबै जनताहरूले आमा बुबा दाजुभाइ दिदीबहिनी आफ्नो ठाउँबाट सबैले सहयोग गर्नु भएको छ।
निर्मलाका लागि न्याय माग्न थालेको 100 दिन पुगेका बेला हत्या प्रकरणमा लापरवाही गरेको भन्दै सेवाबाट हटाएका प्रहरी उपरीक्षक दिल्लीराज विष्टले भने पुनरावेदन दर्ता गर्ने भएका छन्, जसले जे भन्यो सोही आधारमा निर्णय हुने वातावरण सिर्जना भएकै कारण आफ्नो जागिर गएकाले आफू मन्त्री परिषदमा पुनरावेदन दर्ता गराउने बताउँदै तत्कालीन एसपी विष्ट: निर्मला पन्तको हत्या भएको 100 दिन बितिसक्दा पनि हत्यारालाई पत्ता लगाउन ढिलो भइसकेको छ, अब भने सरकारले हत्यारालाई पत्ता लगाउन ढिलो गर्नु हुँदैन। दिनेश एफएम 93.8 मेगाहर्जका लागि हरिभट्ट, धनगढी।
अब अर्को प्रसङ्ग, धनगढीमा रहेको बेली युथ लाइफ फाउन्डेसनको प्रथम साधारण सभा सम्पन्न भएको छ। सो अवसरमा आयोजना गरिएको रक्तदान कार्यक्रममा 30 रक्तदान गरेको फाउन्डेसनका अध्यक्ष सहेन्द्र चौधरीले बताउनुभयो। कार्यक्रममा धनगढी उपमहानगरपालिकाकी उपका मेयर निरपौड, उपमेयर सुशीला मिश्र भट्ट लगायतको सहभागिता रहेको थियो। धनगढी विमानस्थलमा अधिग्रहण गरिएको जमिनमा स्तरोन्नतिको काम सुरु भएको छ। वर्षातको समयमा जग्गामा पानी जमेकै कारण रोकिएको काम सुरु भएको हो। तारबार र बाटो निर्माणको काम 1 सम्पन्न गर्ने निर्माण कम्पनीको दावी छ। अहिलेसम्म आधा काम सकिएकाले बाँकी काम 1 सक्ने लक्ष्य निर्माण कम्पनीको रहेको छ। यस सम्बन्धी एक रिपोर्ट। झण्डै 2 लगाएर जग्गा अधिग्रहण गरिएपछि धनगढी विमानस्थलमा रात्रिकालीन उडानका लागि र कम भिजिबिलिटीमा पनि जहाज उडान र अवतरण गर्न उपकरण जडान गर्न आवश्यक जग्गामा रोकिएको निर्माणको काम सुरु भएको हो। वर्षातको समयमा पानी जमेर जग्गामा भरिएपछि रोकिएको माटो भरानको काम र तारबारको काम अहिले आएर सुरु भएको छ। धनगढी विमानस्थलका प्रमुख छवि ठकुल्ला:
दशैपछि नयाँ लिएको जग्गाको फेन्सिङ वरिपरि जुन अवरुद्ध भएको थियो वर्षमै त्यो काम अहिले सुरु भइराखेको छ। त्यसलाई चारैतिर फिलिङ लगाउने काम भइरहेको छ अहिले। माटो भरान कार्य पनि अब हुँदैछ, जहाँ गहिरो छ त्यो माटो फिलिङ पनि हुन्छ र त्यसको साथसाथै फेन्सिङको काम पनि भइराखेको छ।
जग्गा अधिग्रहण भएपछि धनगढी विमानस्थलमा रात्रिकालीन र कम भिजिबिलिटीमा उडान भर्न सकिने दिशा नियन्त्रक VOR र दूरी सूचक यन्त्र DME जडान गरिनेछ। विमानस्थलमा दुवै उपकरण जडान भएपछि दिउँसोको तुवालोमा मात्र नभएर रातिको समयमा पनि विमान अवतरण र उडान गर्न सकिनेछ। अधिग्रहण गरिएको जग्गामा तारबार, बाटो निर्माण गर्दै ग्राभेल लगायतको काम आधा सकिएको छ। निर्माणको काम गरिरहनु का निर्माण व्यवसायी हरि भट्ट जापान सहयोग नियोग जायकाले उपकरण जडानका लागि जापान उपकरण निर्माणको काम जारी राखेका बेला अबको एक महिनामा अधिग्रहण गरिएको जग्गा उपकरण जडानका लागि तयार हुनेछ। पुष मसान्तसम्मको निर्माण समय रहेकोमा त्योभन्दा पहिले नै काम सम्पन्न गर्ने बताउँदै फेरि निर्माण व्यवसायी भट्ट अबको सात महिनामा धनगढी विमानस्थलमा VRDME नामक उपकरण जडान सम्पन्न गर्ने लक्ष्य नेपाल नागरिक उड्डयन प्राधिकरणले राखेको छ। दिनेश एफएम 93.8 मेगाहर्जका लागि सीताराम ओझा धनगढी। खबर पुनः एकपटक। नयाँ र प्रवर्धन गर्नुपर्ने पर्यटकीय गन्तव्य तोक्दा सरकारले सुदूरपश्चिमलाई विभेद गरेको गुनासो। सरकारी सूचीमा अटाउन नसक्दा पर्यटकीय सम्भावना बोकेका महत्त्वपूर्ण गन्तव्य ओझेलमा पर्ने आशंका। स्वास्थ्य संस्थामा पूर्वाधार र जनशक्ति व्यवस्थापन भए मात्रै सुदूरपश्चिममा स्वास्थ्य सेवाको परनिर्भरता कम गर्न सकिने। पहाडी जिल्लाका स्थानीय तहमा 1500सम्मको अस्पताल स्थापना गर्नुपर्ने माग। कृषिबाटै समृद्धिको योजना बनाउने प्रदेश र स्थानीय सरकार किसानलाई आवश्यक मल व्यवस्था गर्न असफल। मल नपाएपछि किसानहरू आन्दोलित। बाजुरामा सरकारी अनुदानको नुनमा कालोबजारी। निर्मला पन्तको बलात्कारपछि हत्या भएको 100 दिन पुग्दा पनि दोषीलाई कारवाहीको दायरामा ल्याउनै बाँकी। पीडित परिवारले राहत पनि बुझेनन्। सेवाबाट हटाइएका एसपी विष्ट पुनरावेदन दर्ताको तयारीमा। र 7 लाख बढी नगर पुरस्कार राशि रोकिएको 4 संस्करणको फारवेस्ट पशुपति कप मङ्सिर 14 गतेदेखि धनगढीमा हुने। पोखरा प्रिमियर लिगमा धनगढी ब्लुज रोमाञ्चक जितपछि अङ्क तालिकाको 2 स्थानमा उक्लियो। हवस् त, सुदूरपश्चिमको खबर सङ्गालो दिनेश खबर सकिएको छ। राति 10 बजे अर्को दिनेश खबर लिएर उपस्थित हुनेछौँ। नयाँ र ताजा घटनाक्रमका लागि दिनेश एफएम सुन्दै गर्नुहोला र पल पलको अपडेटका लागि dineshkhabar.com लगइन गर्नुहोला। अहिलेको समाचार बुलेटिनबाट सीताराम ओझा बिदा हुन्छु। नमस्कार, शुभ साँझ।